माटो हो हुनता तथा बिगहिरा आँखा हुने सज्जन दान सुन्दर स्वर्णका झलझली देखलन गुडेका कण।
नमस्कार, र नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको आजको श्रृंखलामा म नवराज लम्साल। आदरणीय श्रोताहरू, आज तिहारको तेस्रो दिन लक्ष्मी पूजा। आज धनधान्य ऐश्वर्य र सम्पन्नताकी प्रतीक माता लक्ष्मीको आराधना गरी पूजा अर्चना गरिन्छ। झिलिमिली दीपहरू बालेर र सफा सुग्घर गरिएको घर आँगन चोटा कोठा र पूजा घर सजाएर दिव्य उज्यालोको खोजी गरिन्छ। औंसीको कालो रातलाई चिरेर प्रकाशमय हुने ज्योतिले मन मस्तिष्कलाई जति आनन्द दिन्छ, यसले पर्यावरण र चिसिँदै गएको वातावरणलाई पनि सन्तुलनमा राख्छ। परापूर्वदेखि चल्दै आएको यो उज्यालो पर्व मानव जीवनको एक उत्सव हो। आज जसरी धनधान्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा गरिन्छ, त्यसै गरी नेपाली साहित्यका प्रतिभा कुबेर उच्च चेतना सम्पन्न महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती पनि भव्यताका साथ मनाइन्छ। आज देशभित्र र देश बाहिर जहाँ जहाँ नेपाली छन् त्यहाँ त्यहाँ देवकोटा विषय कार्यक्रमहरू आयोजना हुन्छन्। देवकोटाको शाकुन्तल, सुलोचना, प्रमिथस, महाराणा प्रताप, वनकुसुम जस्ता महाकाव्यहरू, मुनामदन लगायतका अनेकौं खण्डकाव्य, चम्पा उपन्यास, लक्ष्मी निबन्ध संग्रह र दाडेमको रूख जस्ता निबन्ध कृतिहरू प्रकाशित छन् र प्राथमिक तहदेखि विद्या बारिदीसम्म देवकोटाका विषयमा अध्ययन र अध्यापन हुन्छ भने उनको खण्डकाव्य मुनामदन नेपाली साहित्यको सर्वाधिक बिक्री हुने पुस्तकमा पर्दछ। अन्तर सम्वादमा आज हामी देवकोटाकै विषयमा छलफल गर्छौं। हामीसँग त्रिभुवन विश्वविद्यालय नेपाली विभागमा प्राध्यापन गर्नुहुने दुईजना प्राध्यापकहरू हुनुहुन्छ, डाक्टर नारायण गर्तौला र डाक्टर लक्ष्मण प्रसाद गौतम। दुवैजना सरहरू टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। हेलो, नमस्कार।
नमस्कार
सर। दुवैजनालाई हार्दिक स्वागत छ। अब महाकवि देवकोटाका विषयमा पढ्नु भएको छ, पढाउनु भएको छ, समालोचना गर्नु भएको छ, वर्षौंदेखि यही साधनामा हुनुहुन्छ। आज लक्ष्मी पूजाको दिन, देवकोटाको जन्म जयन्तीको दिन आज चाहिँ दुईजना प्राध्यापक सरहरूसँग संवाद गर्न पाउँदा बिहानै खुसी लागेको छ। यो मूलत राजनैतिक संवाद गरिने अन्तर संवादमा आज चाहिँ साहित्यिक मेलो। म छलफलको प्रारम्भ डाक्टर नारायण गर्तौला सरसँग गर्छु। आज देवकोटालाई कसरी सम्झनुहुन्छ?
धन्यवाद नवराज सर। आज हामीले लक्ष्मी पूजा सँगसँगै लक्ष्मी प्रसाद देवकोटालाई सम्झिने दिन पनि हो र यहाँले भन्नुभयो जसरी आज धनधान्यकी देवी लक्ष्मीलाई हामी नेपालीहरूले जहाँसुकै रहेर पनि संसारका जुनसुकै कुनामा बसेर पनि स्मरण गरिरहेका छौँ, सम्झिरहेका छौँ, घरमा उज्यालो पारिरहेका छौँ, त्यस्तै लक्ष्मी प्रसाद देवकोटा पनि स्वयं जुन बेलामा उहाँ जन्मिनुभयो ज्ञानको दृष्टिले एउटा अन्धकार रात्री जस्तै थियो, समाज त्यस गतिले एकदम मन्द गतिमा अगाडि बढिरहेको थियो र लक्ष्मीप्रसाद देवकोटाले विशेष गरेर नेपाली साहित्यमा नेपाली साहित्यको ज्योति बालेर एउटा लक्ष्मीको आराधना गर्नुभयो। यो ज्योतिको आराधना हो। सरस्वती एउटा विद्याको रूप हो भने लक्ष्मी पनि त्यो विद्याको अन्तर ज्योति हो। त्यस कारण आज हामीले लक्ष्मीप्रसाद देवकोटालाई एउटा नेपाली भाषा साहित्यमा ज्योति रूपी लक्ष्मीको, ज्ञान रूपी लक्ष्मीको उपासना गरेर नेपाली भाषा साहित्यलाई को श्रीवृद्धिमा योगदान पुर्याउनु भएको छ। त्यस कारण म उहाँलाई नेपाली भाषा साहित्यलाई एउटा विश्व स्तरमा उठाउने एउटा अथक साधकका रूपमा म सम्झिन चाहन्छु र लक्ष्मी पूजाको सँगसँगै यो ज्योतिको उपासना गर्ने, ज्ञान रूपी उज्यालो छर्ने एउटा दीपकको रूपमा आज उहाँलाई म स्मरण गर्न चाहन्छु।
गौतम सर, कसरी सम्झनुहुन्छ?
लगभग अब नारायण सरले भनेकै सन्दर्भ हुन्, तर मलाई थप यसमा के जोड्न मन लाग्यो भने हाम्रो पूर्वीय परम्परामा भन्ने गरिन्छ लक्ष्मी र सरस्वती सँगै रहँदैनन्, तर मलाई के लाग्छ भने यो सन्दर्भ, यो दिन सरस्वतीका वरद पुत्र महाकवि देवकोटा र उनको जन्म लक्ष्मी पूजाका दिन र त्यो हाम्रो जुन एउटा किंवदन्ती जस्तो बनेर आएको यो सन्दर्भ छ त्यसलाई चिरेर लक्ष्मी र सरस्वती एकै ठाउँमा भएको दिन भनेर म सम्झन्छु। किनभने देवकोटाले सरस्वतीका वरद पुत्र मैले त्यसै भनेको होइन, जुन व्यक्तित्वमा अद्भुत किसिमको प्रतिभा र क्षमता जुन अरूमा छैन, जुन सर्वसाधारण मान्छेमा हुँदैन हो, त्यो अद्भुत क्षमता हुनु सरस्वतीको वरद पुत्र हुनु हो र जुन वरद पुत्रको जन्म आजको दिनमा भयो यस सन्दर्भमा म लक्ष्मीको आराधना गर्दै लक्ष्मीलाई सम्झँदै महाकवि देवकोटा सरस्वतीका वरदपुत्र महाकवि देवकोटाप्रति शब्द श्रद्धा सुमन अर्पण गर्दछु।
गौतम सर, जस्तो यहाँ कविताको समालोचना गरिराख्नु भएको छ, वर्षौंदेखि विद्रोह विश्वविद्यालयको नेपाली विभागमा पढाइराख्नु भएको छ, एकजना प्राध्यापक हुनुहुन्छ। देवकोटाको निधन भएको छ दशक अझ 62 वर्ष जति पछि आज पनि नेपाली साहित्यको केन्द्रमा, नेपाली साहित्यको धुरीमा, नेपाली साहित्यको मूल मियोको रूपमा देवकोटा नै रहिरहनुको कारण के हो गौतम सर?
एकदम बडा सान्दर्भिक प्रश्न उठाउनुभयो। यो के हो भने देवकोटाले जुन चेतना, जुन चिन्तन, जुन दृष्टिकोण साहित्यका माध्यमबाट दिनुभयो, त्यो त्यसलाई उछिन्ने आफ्ना सन्दर्भमा केही कविहरू हुनुहोला, हुनुहुन्छ नै, तर त्यसलाई उछिन्न सक्ने कवि अहिलेसम्म नजन्मेको यथार्थ हो। त्यो त्यसको प्रमाण के हो भने देवकोटाका बारेमा अहिलेदेखि मैले थाहा पाएसम्म 25 वटा भन्दा बढी विद्यावारिधि भइसके, म थाहा नभएका अरू हुनसक्छ विद्यावारिधि भइसके, र अझ 100 विद्यावारिधिका लागि शीर्षकहरू छन् देवकोटाभित्र, देवकोटाका रचनाभित्र। र अर्को कुरा के हो त भन्दा नेपाली साहित्यमा देवकोटाले हरेक दृष्टिकोणले हेर्नुहोस् देवकोटा प्रथम, हरेक दृष्टिकोणले महाकाव्यका रूपमा हेरौँ, पूर्वीय मिथकको प्रयोग गरेर महाकाव्य लेख्ने पहिलो शाकुन्तल, त्यो पनि नेपाली साहित्यको पहिलो, अनि सामाजिक विषयवस्तुका दृष्टिकोणले सुलोचना पहिलो, अनि ऐतिहासिक विषयवस्तुका दृष्टिकोणले महाराणा प्रताप पहिलो, होइन। अब यस्ता जुन विषय सम्झँदै जाउँ, होइन, अब सामाजिक अनि लोककथात्मक ती विषयवस्तुका दृष्टिले वनकुसुम पहिलो, यो उनका हरेक रचनाहरू नेपाली साहित्यमा पहिलो छन्। अनि हरेक रचनाहरू पहिलो हुनु र त्यसपछि हामीले यहाँ एउटा ठुलो बिर्सन नहुने कुरा के छ भने हामी सामान्य योगदान के अरे लेखेका व्यक्तिहरूलाई पनि कहिलेकाहीँ चर्चा गर्दा हो उहाँको योगदान महत्त्वपूर्ण छ भनेर भन्छौँ के, योगदान त्यसै हुँदैन। योगदान हुनका लागि के चाहिन्छ त भन्दा जसलाई निकाल्दाखेरि, जसलाई झिक्दाखेरि त्यहाँ ठुलो रिक्तता हुन्छ, भ्वाङ पर्छ, हो त्यो चाहिँ योगदान हो। जसलाई निकाल्दाखेरि भाङ पर्दैन त्यो योगदान होइन। र देवकोटालाई निकालिदियौँ यदि नेपाली कविताबाट भने, नेपाली निबन्धबाट भने, त्यहाँ भयङ्कर ठुलो भाङ पर्छ, ठुलो रिक्तता हुन्छ, हो त्यो बल्लै योगदान हो। यदि भाङ पर्ने भएन, त्यहाँ रिक्तता हुने भएन भने हामी त्यसलाई चाहिँ योगदान योगदान भनेर हल्का रूपमा लिनु हुँदैन। हो यही योगदानका कारण जसलाई झिक्दाखेरि नेपाली साहित्य पुरै अधुरो हुन्छ, आधा अधुरो हुन्छ, हो त्यही योगदानका कारण हामी देवकोटालाई सम्झन्छौँ र देवकोटा जीवन्त रहेका हुन्, एउटा कुरा। अब अर्को सन्दर्भ के हो त भन्दा अर्को सन्दर्भ चाहिँ देवकोटाका रचना काल जयी छन्, शाश्वत छन्। र देवकोटामा एउटा ठुलो क्षमता के थियो भने समसामयिक चेतनालाई पनि, युगीन चेतनालाई पनि शाश्वतीकरण गरेर प्रस्तुत गर्ने अद्भुत क्षमता देवकोटामा थियो। यदि युगीन चेतना भनेको तात्कालिक मूल्यको हुन्छ, क्षणिक मूल्यको हुन्छ, अथवा तात्कालिक भनौँ, क्षणिक भन्दा पनि तात्कालिक मूल्यको हुन्छ, त्यो तात्कालिक मूल्यको रचनालाई शाश्वतीकरण गर्न सकिएन भने त्यसको आयु पनि क्षणिक नै हुन्छ, र त्यो तात्कालिक मूल्यलाई पनि शाश्वतीकरण गरेर प्रस्तुत गर्न सकियो भने त्यो रचना, ती रचनाहरू शाश्वत नै हुन्छन्, दीर्घकालीन हुन्छन्। त्यसैले देवकोटाका रचना कुनै युगमा पनि, अहिले मात्रै होइन, अबका 100 वर्षसम्म पनि देवकोटाका रचना पुराना हुँदैनन्। किन? त्यसलाई शाश्वतीकरण गरेर प्रभाव पार्ने, शाश्वतीकरण गरेर प्रस्तुत गर्ने त्यो क्षमता देवकोटामा।
गौतम सर, म फेरि फर्केर आउँछु, बडा मिठो विश्लेषण गर्नुभयो, म नारायण सरकोमा गएँ, डाक्टर नारायण गर्तौला सर। जस्तो अघि भन्नुभयो नि मन्द गतिले अघि बढेको समाजलाई ज्योति दिने काम गर्नुभयो, त्यो दिव्य ज्योति भन्नुभएको थियो, अहिले गौतम सरले नि सन्दर्भ उठाउनुभयो। के लाग्छ नारायण सरलाई कि देवकोटाले दिनुभएको हाम्रो राष्ट्रिय चिन्तन चाहिँ के हो?
वास्तवमा कविहरू दीर्घकालसम्म जीवित हुने कारण भनेको चिन्तन नै हो। एउटा उहाँको मुख्य चिन्तन भनेको के हो भने एउटा नेपाली जाति सँगसँगै मानवता, एउटा नेपाली जाति भनेर उहाँले जुन राष्ट्रियताको बारेमा नेपालीहरूको एउटा जागरणको अभियान उहाँले ल्याउनु भयो र त्यो एउटा नेपाली सन्दर्भमा त जहिले पनि महत्वपूर्ण नै छ। सँगसँगै कविहरू भनेको केवल एउटा व्यक्ति विशिष्टतामा मात्रै सीमित हुँदैनन् र विश्व मानव र विश्व परिवेशलाई नै उनीहरूले आफ्नो काव्यमा उठाउँछन्। त्यसकारणले यो राष्ट्रिय चेतना भनेको चाहिँ वास्तवमा नेपाली जातिको गौरव हो। नेपाली जातिलाई जुन विश्व स्तरमा गौरव, उहाँको नेपालीहरूको स्वभाव भनौँ, उनीहरूको वीरता भनौँ, उनीहरूको स्वाभिमान भनौँ, अथवा नेपाल समग्र एउटा सुन्दर संसारको एउटा सुन्दर स्वर्ग हो, एउटा यहाँको प्रकृति, यहाँको समाज, यहाँको चिन्तन, यहाँको विचारलाई वास्तवमा विश्वव्यापीकरण गर्ने, विश्वमा लैजाने हामी के हौ, लुकेर रहेको एउटा सानो विश्व मानचित्रमा रहेको सानो नेपाल भूगोल मात्र होइन, यहाँको संस्कृति, यहाँको चिन्तन, यहाँको सभ्यतालाई साहित्य मार्फत उहाँले वैश्विक बनाउनु भयो। यो एउटा राष्ट्रिय चेतनाको महत्वपूर्ण पक्ष हो। सँगसँगै त्यसलाई उहाँले त्यतिमा मात्र सीमित हुनु भएन, विश्व मानवको भूत भविष्यत वर्तमान, अघि गौतम सरले भने जस्तै एउटा कवि भनेको केवल एककालिक क्षणिक कुरालाई मात्रै उठाउँदैन, उसले चाहिँ नि मानवको शाश्वत धारा, शाश्वत जीवन धारालाई आफ्नो चेतनाले पक्रिन्छ र काव्य मार्फत व्यक्त गर्छ। यो देवकोटाको विश्व चेतना अथवा विश्व दृष्टि भन्नुहोस्, एउटा विचारधारा भनौँ हामीले, कि यो शाश्वत विचारधारालाई उहाँले जुन आफ्नो काव्य मार्फत व्यक्त गर्नुभयो त्यसमा एउटा राष्ट्रिय चेतना सँगसँगै विश्व मानवतावाद प्रस्फुटित हुन पुग्यो। यो उहाँको एउटा हामीले राष्ट्रिय दृष्टिले अथवा नेपाली भएरलाई नेपाली भएर विश्वलाई हेर्ने र विश्व मानवलाई नेपाली काव्यमा खोज्ने यदि हेर्यौँ भने देवकोटामा हामी पाउँछौँ। त्यसैले पनि देवकोटा जीवन्त र अहिले पनि चर्चाको विषय हुनुहुन्छ भन्ने लाग्छ मलाई।
जस्तो 72 सालको संविधान, नेपालको 2 पटक संविधान सभाको चुनाव गरिसकेपछि बनेको संविधानले दिएको जो राजनैतिक स्वतन्त्रता र आजको हाम्रो राजनैतिक संरचना छ, त्योभन्दा 7 दशक हाराहारी अघि नै म मेरो घरको राजा झोपडी नै भए पनि भनेर लेख्ने त्यो चेतना कसरी आयो होला देवकोटामा?
यही हो कविहरू, अब यहाँ देवराज लम्साल सर पनि कवि हुनुहुन्छ, यहाँका काव्यहरू हामी पढ्छौँ। वास्तवमा कविको दृष्टि भनेको चाहिँ एउटा विश्व जनिन हुन्छ र हुनु पनि पर्छ। त्यो हुनु नै वास्तवमा कविको कवित्व र एउटा विशिष्टता पनि हो। र वास्तवमा देवकोटाको काव्यमा अभिव्यक्त चिन्तन भनेकै मलाई पनि यही लाग्छ कि उनी त्यो समयमा एउटा धेरै अग्र सोच लिएर, धेरै आगामी विश्व सोच लिएर उनी काव्यमा उत्रेका छन् र व्यक्ति स्वतन्त्रता, यहाँले भन्नुभयो नि व्यक्ति स्वतन्त्रतादेखि लिएर मानवको त्यो उच्च मूल्याङ्कन देवकोटाले आफ्ना काव्यमा गरेका छन्। चाहे मुनामदन भनौँ, अघि यहाँले जुन सुलोचनाबाट कुरा उठाउनुभयो, सुलोचनाको वैयक्तिक स्वतन्त्रताका कुरा गरौँ, कुञ्जिनीको स्वतन्त्र नारी स्वतन्त्रताका कुरा गरौँ, आज हामीले जुन नारी चेतनाका कुरा गर्छौँ, होइन नारीको अस्मिताका कुरा गर्छौँ, वास्तवमा देवकोटाले त्यो बेला नि जातीय दृष्टिले हेर्नुहोस्, मुनामदनको भोटे पात्रलाई हेर्नुहोस्। त्यस कारणले गर्दा यो चेतना देवकोटामा पाइन्छ। यहाँले भने जस्तै यो कविको विश्वजनिन अथवा सार्वजनिन भनौँ अथवा व्यापक मानवतावादी चिन्तनको परिणाम हो यो।
हजुर गौतम सर, अहिले विश्वविद्यालयमा संयोगवश आज बिहानै यो संवादमा त्रिभुवन विश्वविद्यालयको नेपाली विभागमा प्राध्यापन गर्नुहुने 2 जना डाक्टर साहबहरू हुनुहुन्छ। तपाईँहरू दुवैजना गम्भीर लामो साधनामा हुनुहुन्छ, विश्वविद्यालयको एक प्रकारको अभिभावक भइसक्नु भएको छ। आज विश्वविद्यालयमा देवकोटालाई कसरी पढाइन्छन्, हामीले देवकोटालाई कसरी पढिरहेका छौँ, कसरी पढाइरहेका छौँ, देवकोटालाई छाम्ने हाम्रो मुलायम हात कस्तो छ?
बडा सान्दर्भिक प्रश्न उठाउनुभयो। महाकवि देवकोटालाई मलाई के लाग्छ भने विश्वविद्यालयहरूमा हामी अलिकति औपचारिक रूपमा मात्र पढाइरहेका छौँ कि जस्तो लाग्छ। र एउटा कुरा के देखिन्छ भने देवकोटाको विराट व्यक्तित्व, देवकोटाको कवित्व नै यस्तो छ, विश्वविद्यालयको निश्चित निर्धारित पाठ्यक्रम हुन्छ, केही निश्चित निर्धारित त्यो पाठ्यक्रमको संरचना अनुसार रचनाहरू निर्धारित हुन्छन्। त्यही अनुसार एउटा निश्चित सैद्धान्तिक मानदण्डभित्र रहेर रचनाहरू पढाउनु पर्छ, जसरी अरूका रचनाहरू पढाइन्छन् त्यसरी नै पढाउनु पर्छ, त्यसरी नै पढाइन्छ विश्वविद्यालयमा। र भेटपटाका रचना कुनै पनि रचना त्यत्तिकै आधारमा त्यसरी पढाएर मात्र त्यो रचनाको गहिराईभित्र त्यहाँको सूक्ष्मताभित्र प्रवेश गर्न सकिँदैन। र देवकोटाका रचनाहरू यति सूक्ष्म छन्, एउटा र कुनै रचनालाई, एउटा कुनै निबन्धलाई, एउटा कुनै कवितालाई महिनौ लगाएर पढाउन सकिन्छ। त्यो दर्शन, त्यो चिन्तन, त्यो दृष्टिकोण देवकोटाका रचनामा प्राप्त हुन्छन्, जसले गर्दाखेरि मलाई के लाग्छ भने सामान्य कक्षा कोठाको पठन पाठनमा त देवकोटाको त्यो गहिराईमा सासै छुने मात्रै हो, त्यो सकिँदैन। र केही विद्याधारिणीका अध्ययन अनुसन्धानहरूमा देवकोटाभित्रको कवित्वलाई, देवकोटाभित्रको चिन्तनलाई, दर्शनलाई, त्यो दृष्टिकोणलाई, विचारलाई केही रूपमा समाउन सकिएको अवस्था छ।
जस्तो कतिपयले भन्छन् देवकोटालाई देवत्वकरण गरियो, अति मानव भनियो, देवत्वकरण गरियो, आवश्यकता भन्दा बढी प्रशंसा गरियो भन्ने कोणबाट पनि बेला बेला प्रश्नहरू उठ्छन्, के भन्नुहुन्छ?
एकदम, अब यो चाहिँ यस बारेमा म के भन्छु भने यो दृष्टिकोण दृष्टिदोष पनि लाग्छ मलाई, किन भन्दा हो देवकोटा मानव हुन्, देवता होइनन्। देवकोटाका पनि अरू मानव जस्तै, अरू कविहरू जस्तै केही कमजोरी छन्। अघि मैले भने नि योगदानका कुरा, योगदानको कुरा गर्ने हो भने देवकोटालाई निबन्ध र कवितामा देवकोटालाई छोपिदिउँ त नेपाली साहित्यमा के बाँकी रहन्छ? हो, देवकोटाले कथा पनि लेखे, कथामा उनको योगदान भन्न मिल्दैन। देवकोटाले उपन्यास लेखे, उपन्यासमा पनि देवकोटाको योगदान भन्न मिल्दैन। तर कविता र निबन्धमा हेरौँ, र जसका रचना अघि यहाँले चाहिँ देवकोटाका कृतिहरूको कुरा गर्नुभयो, मुनामदनको कुरा गर्नुभयो, देवकोटाका कृतिहरू अहिलेसम्म शाश्वत छन्, अहिले पनि सर्वाधिक बिक्री हुने सूचीमा देवकोटाका छन्, यही नै यसको उत्तर हो। किनभने देवत्वकरण गरियो भन्नेहरूलाई यही उत्तर हो कि त्यसो भए देवकोटाका रचना किन पनि अहिले सर्वाधिक बिक्रीको सूचीमा छन्? देवकोटाका चाहिँ लक्ष्मी निबन्ध सङ्ग्रह जोपाइयुले फुटाल्नै नसकिने निबन्ध सङ्ग्रह हो। त्यो बौद्धिक चिन्तन र चेतनाका मान्छेहरूले त्यत्तिकै खुराक पाउँछ, सर्वसाधारण व्यक्तिले पनि त्यत्तिकै खुराक पाउँछ। जस्तो सुकै पाठकले जुन दृष्टिकोणले उसले पढ्छ नि, उसले त्यसलाई आस्वादन गर्न सक्छ। त्यो क्षमता त सबैमा हुँदैन। त्यसो भएको हुनाले देवकोटाको जतिको जुन विराट प्रतिभा, विराट चेतना, चैतन्य र अनि अर्को कुरा त्यो के छ त भन्दा, देवकोटाका रचना हेर्नु हो भने हरेक कुरा, जस्तै उषा किरणको पूर्वी आकाशमा यहाँले थाहा छँदैछ, हरेक देवकोटाका रचनामा के छ भने तमसोमा ज्योतिर्गमय। त्यो तमसोमा ज्योतिर्गमयको जुन भाव हो, उज्यालोको जुन खोजी हो, त्यो उज्यालोको चिन्तन भनेको ठुलो विश्वदृष्टि हो। त्यो विश्वदृष्टि हो जुन विश्वदृष्टि अरूका रचनामा कम पाइन्छन्। त्यसो भएको हुनाले देवकोटाको देवत्वकरण गरियो भन्ने जुन किसिमको सन्दर्भ छ, त्यस्तो धेरै देवत्वकरण गरिएको पनि मलाई लाग्दैन। भएको कुरा हो, देवकोटाका रचनामा जे छ, देवकोटामा जुन किसिमको विराट प्रतिभा छ, त्यो विराट प्रतिभाका कारण यस्तो छ भनिएको हो।
हजुर हजुर गौतम सर, म नारायण सरकोमा आएँ। नारायण सर, अब आजको पुस्ताले देवकोटालाई अब कसरी पढ्नुपर्छ, कसरी बुझ्नुपर्छ? आज धेरै संख्यामा, ठुलो संख्यामा कविहरू हुनुहुन्छ, साहित्यकारहरू हुनुहुन्छ, लेखिरहनु भएको छ, साधना गरिराख्नु भएको छ। त्यो अहिले साधना गरिरहने पुस्ता र अहिलेका पाठकहरूले पनि देवकोटालाई कसरी सम्झने, के देवकोटाबाट के कुरा लिने? अब
अहिलेको यो बहुल भनौँ, बहुल दृष्टिकोण छ, बहुल प्रकृतिका अध्ययनहरू विकास भएका छन्। र अहिले यहाँले भन्नुभयो कि नि विश्वविद्यालयमा अहिलेका शोधार्थीहरूले देवकोटालाई नयाँ नयाँ कोणबाट पनि हेरिरहेका छन्। जस्तै देवकोटामा वेदान्त चिन्तन कस्तो छ, देवकोटामा प्रकृति चिन्तन कस्तो छ, समाज अथवा विश्व दृष्टि कस्तो छ, समाजका पनि अनेक भिन्न भिन्न आयामहरू अहिले अध्ययनका के छन् भने साना साना पक्षहरू विकास भइरहेका छन्। त्यसकारणले आजको पाठकले देवकोटालाई आजको युगबाट पनि मूल्याङ्कन गरिरहेको छ। र वास्तवमा देवकोटाले कवि भनेको आफै साधारणीकृत अभिव्यक्ति पनि हो कविको कविता। त्यसकारणले गर्दाखेरि आज देवकोटालाई साना साना चिराबाट नयाँ नयाँ पक्षबाट हेरिरहेको छ र कसैले नारीवादी चिन्तन कस्तो छ देवकोटामा, नारीप्रतिको दृष्टिकोण कस्तो छ होइन, देवकोटाको समन्वयवादी चिन्तन कस्तो छ, देवकोटामा विश्वबोध कस्तो छ भनेर यसरी पनि अध्ययन गरिरहेका छन्। तर आज एकदम नयाँ पुस्ता आइरहेको छ, नयाँ पुस्ताले पनि वास्तवमा देवकोटालाई हेऱ्यो भने जुनसुकै पुस्तामा पनि अस्तित्व बोध भन्ने कुरा महत्वपूर्ण पक्ष हो र देवकोटालाई अहिलेको पुस्ताले एकदम आधुनिक पुस्ताले हेऱ्यो भने पनि अघि यहाँले भने जस्तै एउटा आश्चर्य के मान्छ भने वा त्यतिखेर पनि देवकोटाले हाम्रो जस्तो चेतना बोकेका रहेछन्, यो अहिलेको चेतना पनि देवकोटामा पाइँदो रहेछ भनेर अनुभूत गर्छ। किनकि वैयक्तिक स्वतन्त्रतादेखि लिएर मानवताको त्यो उच्चतम अभिव्यक्ति देवकोटाले देखेको, देवकोटाको कवित्वले व्यक्त गरेको छ। त्यस कारणले गर्दा मलाई लाग्छ आजको पुस्ताले पनि देवकोटामा आफ्नो प्रतिबिम्बन पाउँछ।
दुईजना प्राध्यापक सरहरूसँग बसेर संवाद गर्दा त्यसमाथि देवकोटाको विषयमा निकै लामो बहस गर्न सकिन्थ्यो बिहानको हाम्रो यो छोटो समयमा। आजलाई हाम्रो संवाद यति रह्यो, कुनै दिन मौका पारेर स्टुडियोमै बसेर फेरि घनीभूत छलफल गरौंला। दुवैजना प्राध्यापक सरहरूलाई धेरै धेरै धन्यवाद। आज हामीले अन्तरसंवादमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने कोशिश गर्यौं, संक्षेपमा तर सूत्रमा संवाद गर्यौं। आज हामीसँग प्राध्यापक द्वय डाक्टर नारायण गर्तौला र डाक्टर लक्ष्मीप्रसाद गौतम हुनुहुन्थ्यो। उहाँहरूसँग केही संवादका साथ आजको अन्तरसंवाद यही सकिन्छ। देवकोटा जयन्ती, देवकोटालाई सम्झनु भनेको देवकोटाको अस्तित्वबोध र वैयक्तिक स्वतन्त्रता र राष्ट्रिय चिन्तनलाई अझ सफल बनाउनु पनि हो। त्यसतर्फ हामी सबै प्रेरित हुन सकौं तिहारले र लक्ष्मीप्रसाद देवकोटालाई गरेको यो सम्झनाले हामीलाई त्यही प्रेरणा दियोस्। यही कामनाका साथ मेरा सहकर्मी पराग पोखरेल र शंकर भण्डारी सहित म नवराज लम्साल विदा चाहन्छु। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।